आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ। म पनि प्रभुको अनुग्रहमा र तपाईहरूको प्रार्थनाको परिणाम स्वरूप आनन्द कुशलै छु। श्रोता, धेरै धेरै धन्यवाद नियमित रूपमा यो कार्यक्रमलाई सुन्नुभएको लागि, साथै तपाईहरूका बहुमूल्य पत्रको लागि जुन म नियमित रूपमा प्राप्त गरिरहेको छु। आउने दिनहरूमा म आशा गर्दछु कि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन र हाम्रो बीचको आत्मीय संगति निरन्तर बढ़िरहनेछ। श्रोता, तपाईहरूलाई थाहै होला यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पुरानो नियम बाइबलको दोस्रो समुएलको पुस्तकबाट अध्ययन गरिरहेका छौं अनि आज हामी दोस्रो समुएल 19 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ दाऊदलाई आफ्नो सिंहासनमा पुनस्थापित गरिन्दछ, अर्थात दाऊद फेरि आफ्नो सिंहासनमा फेरि विराजमान हुन्छन्। मित्र, अब्सालमको मृत्युको खबर, जुन दाऊदको आफ्नै छोरो थियो, प्रिय छोरो, दाऊदको निम्ति वास्तविक उदासीन कुरा थियो। तिनीसँग आफ्नो छोराको निम्ति महान प्रेम थियो र जब त्यो केटो मर्यो, तिनी अत्याधिक रूपमा विलाप गरे। किन तिनले विलाप गरे? त्यहाँ धेरै कारणहरू छन्। सबभन्दा पहिले मलाई लाग्दैन कि दाऊद अब्सालमको उद्धारको बारेमा निश्चय थिए। तपाईलाई यादै होला, जब बेर्सेबा पट्टिको दाऊदको पहिलो छोरो जन्मे, तिनी धेरै बिरामी भए र उसको निम्ति प्रार्थना गरे र उपवास राखे। जब दाऊदले आफ्नो सानो बालक छोरो मरेको खबर सुने, तिनी उठेर परमेश्वरको भवनमा गए र परमेश्वरको आराधना गरे। त्यसपछि खानपानको निम्ति तिनी तयार भए। उसको सेवकले उसको त्यो क्रियाकलाप व्यवहारको बुझ्न सकेनन्। उसले तिनीहरूलाई त्यो व्यवहार स्पष्ट गरिदिए। जब उसले तिनीहरूलाई भने, म पनि तिनी कहाँ कुनै दिन जानेछु, त्यो म कहाँ फर्केर आउने छैन, तर त्यो महान दिन हुनेछ जब म उस कहाँ मिल्नलाई जानेछु। दाऊदले जान्दथे कि त्यो सानो बच्चा कहाँ थिए, तर जब अब्सालम मरे, उसको हृदय टुटियो। तिनी नराम्रो गरी विलाप गरे। किन? तिनी यस जवान केटाको उद्धारमा, मुक्तिमा कति पनि निश्चय थिएनन्। तिनलाई निश्चय थिएनन् कि उसको छोरो अब्सालोम कहाँ गए थे। मलाई लाग्छ दाऊदले सोचे कि उसको छोरो, यो छोरोले उद्धार पाएको थिएन, त्यसकारण तिनले धेरै शोक गरे। अनि उही समयमा दाऊद महान राजा भए तापनि तिनी नम्रताको पिता थिए। मलाई निश्चय छ कि यो कुरा दाऊदले महसुस गरे, थाहा गरेथे। तिनी बच्चालाई राम्ररी नियन्त्रण गर्ने, अनुशासन गर्ने पिता थिएनन्। अनि उसको यो असफलताको एक प्रमाण अब्सालोम थिए। अनि दाऊदले यो पनि थाहा पाए कि उसमाथि ती तमाम कष्टहरू आएको कारण उसको पापको दण्ड थियो। परमेश्वरले उसलाई भन्नुभयो कि यसको कारण उसको परिवारबाट कहिले पनि युद्धहरू हट्ने छैन। अनि त्यो नै बिल्कुल उनको जीवनमा, उनको परिवारमा भए थियो। म विश्वास गर्छु कि अब्सालोमको मृत्युको समयबाट यता दाऊद उदासी र टुटेको हृदय भएका मानिस थिए। म सोच्दछु कि उसको शोकको अंश उसको निरुत्साहको कारण थियो। उसले आशा गरेका थिए कि अब्सालोम उसपछि उत्तराधिकारीको रूपमा राजगद्दीमा, सिंहासनमा चढ्नेछन्। अब्सालोम आफ्नो विरूद्धमा विद्रोह गर्ने विचारको मन पराएका थिएनन् उनले, किनकि दाऊद चाहन्थे उसलाई अर्को राजा बनाएको आफू पछिको। दाउदको शोक यति भयंकर थियो कि यसद्वारा युआबलाई डिस्टर्ब भयो, अर्थात शान्ति भंग भयो, र यसको निम्ति दाउदलाई उनले हप्काए। दोस्रो समुएल 19 अध्यायको 1-2 पद, अब्सालमको निम्ति राजा रुँदै र विलाप गर्दै हुनुहुन्छ भने युआबले सुने, अनि त्यस दिनको विजय जम्मै सेनाको निम्ति शोकमा परिणत भयो, किनभने तिनीहरूले सुने कि राजा आफ्नो छोराको निम्ति शोकित हुनुभएको छ। यो महान विजयको दिन र आनन्दित खुशीको दिन हुनुपर्ने थियो किनभने शत्रुहरूलाई हराइएको थियो, तर दाउदको निम्ति यो कति पनि विजय थिएन। त्यसको सट्टामा यो वर्णनदेखि बाहिरको दुःख र शोकको समय थियो तिनको निम्ति। तीन पदमा भनिएको छ, लड़ाईबाट भाग्दा आफ्नो अनुहार देखाउन लाज मानेका मानिसहरू झैं तिनीहरू चुपचाप शहरभित्र पसे। दाउदका सैनिकहरू खुशी मनाउन सक्थे किनभने तिनीहरूले युद्धलाई जितेथे, तर त्यसको सट्टामा विजयपछि पनि तिनीहरूले युद्धभूमिबाट 1,000 हार खाएको सिपाहीहरू झैं यरूसलेमतिर फर्के। किन? किनभने अफसालोम मारिएर यसले दाउदको हृदयलाई टुटाइदियो, भग्नावशेष गरिदियो उसको हृदयलाई। चार पदमा भनिएको छ, चार पदमा राजाले आफ्नो अनुहार ढाकेर ठूलो स्वरले रुँदै भने, मेरो छोरो अफसालोम, हे अफसालोम, मेरो छोरो, मेरो छोरो। मित्र, दाउदले अफसालोमलाई अति नै धेरै माया गर्थे, प्रेम गर्थे। ओ, यो कस्तो विजय त्यो इसरायलहरूको निम्ति थियो, तर यो कस्तो विनय अभिव्यक्त छ दाउदको त्यो टुटेको हृदयको। दाउद अनुशासनमा र नियन्त्रणमा कमजोर पिता थिए, उसले त्यति राम्रो गरी बाल बच्चाहरूलाई अनुशासनमा र नियन्त्रणमा असल नेतृत्वमा राख्न सकेका थिएनन्। तापनि उसले आफ्नो छोरालाई प्रेम गर्थे, उसको मृत्युमा धेरै तिनी दुखी भए। अहिले युआब अफसालोमको मृत्युको निम्ति जवाब दिए थिए। तिनले दाउदलाई भन्छन् पद 5-6 पदमा, तब राजाको घरभित्र आएर युआबले तिनलाई भने, हजुरका छोराहरू, छोरीहरू, पत्नीहरू र उपपत्नीहरूलाई बचाउने हजुरका सबै मानिसहरूलाई हजुरले आजको दिन लज्जित तुल्याउनुभयो। हजुरलाई घृणा गर्नेहरूलाई हजुर प्रेम गर्नुहुन्छ, अनि हजुरलाई प्रेम गर्नुहरूलाई घृणा गर्नुहुन्छ। हजुरले हामी सेनापतिहरू र हाम्रा मानिसहरूलाई हजुरको दृष्टिमा केही होइन भनी देखाउनुभयो। यो स्पष्ट देखियो कि आज अफसालोम बाँचेर हामी सबै मरेका भए हजुर खुशी हुनुहुने थिए। निश्चय नै युआब यो परिस्थितिलाई अर्को विपरीत छेउतिर धकेलिरहेका छन्। तर वास्तविकता भन्ने नै हो भने र चुनाव गर्नु नै पर्ने हो भने, निश्चय नै दाउदले अफसालोम मरेको भन्दा अरू मानिसहरू मरेको नै निको मान्थे, तिनको निम्ति उक्तम कुरा थियो। यो स्पष्ट प्रमाणित कुरा हो। युआबले दाउदलाई हप्काउँछन् किनभने आफ्नो छोराको मृत्युको बारेमा अति नै धेरै दुखित भएका थिए तिनी, जो उसको कठोर शत्रु बनेका थिए, र उसले दाउदलाई मौका पाएको भए माने पनि थिए, तर त्यो आफ्नो छोराको मृत्युको बारेमा अति नै धेरै तिनी दुखित भए। अगाडि हामी देख्छौ दाउदलाई सिंहासनमा पुनस्थापित गरिन्दछ। 7-8 पदमा, अब झट्टै गएर आफ्ना मानिसहरूलाई उत्साह दिनुहोस्, यदि हजुरले इन्कार गर्नुभयो भने परमप्रभुको शपथ खाएर म भन्दछु कि आज राति कुनै एउटा मानिस पनि हजुरसँग हुने छैन। हजुरले आफ्नो जवान अवस्थादेखि भोग्नुभएका सबै संकष्ट भन्दा पनि यो संकष्ट चाहिँ सबैभन्दा खराब हुनेछ। तब राजा उठेर मूल ढोकामा बसे, अनि जब राजा मूल ढोकामा बसिरहनु भएको छ भनी मानिसहरूलाई सुनाइयो, तब तिनीहरू सबै राजाको सामुने देखा परे। त्यस बेलासम्ममा इसरायलीहरू चाहिँ आफ्नो घरमा भागिसकेका थिए, प्रत्येक मानिसहरू खिन्न भएका थिए। यो मामलाको खराब स्थिति थियो, विद्रोहको नेतृत्व गर्ने मानिस मारिए, तर खुशी हुनको सट्टामा मानिसहरू दाउदले व्यक्त गरेका महान शोकको कुरा गरिरहेका थिए। मित्र, 9-10 पदमा हामी पढ्छौं, इसरायलका सबै कुल आपसमा कुरा गर्दै यसो भन्दै थिए, राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो र पलिस्टियरको शक्तिबाट छुटाउनुभयो, अनि अब अफसालमको कारणले गर्दा राजा देशबाट भागेर जानुभएको छ। त तर हामीले राजा अभिषेक गरेका अब्सालोम लड़ाईमा मारिएका छन्। यसकारण अब राजालाई फर्काएर ल्याउने युक्ति हामीले किन नगर्ने? वास्तविकता यो थियो कि त्यहाँ धेरै मानिसहरू थिए जो अब्सालोमको पक्षमा गएका थिए र अहिले अब्सालोम मरिसकेका थिए र तिनीहरू जान्दैनन् कि अब के गर्ने। तिनीहरूले निर्णय गरे सबभन्दा उत्तम कुरा चाहिँ राजालाई फर्काइ ल्याउनु मानै उत्तम छ। एघार पदमा भनिएको छ, तब दाऊद राजाले सदोक र अबियत्थार पुजारीलाई यसो भनी पठाए, यहुदाको धर्म गुरूहरूलाई सोध, राजालाई तिनका महलमा ल्याउनलाई किन तिमीहरू सबैभन्दा पछि हुने? किनभने जुन कुरा सारा इसरायलमा गरिन्दैछ त्यो कुरा राजाको घरमा पुगिसकेको छ। यो स्पष्ट छ कि यहुदाको कुलमा पनि धेरै मानिसहरू अब्सालोमपट्टि लागेका थिए। अहिले दाऊद तिनीहरूको त्यस्तो क्रियाको लागि हप्काउँछन्। बाह्रदेखि चौध पदमा भनिएको छ, तिनीहरू मेरा दाजुभाइ हो, मेरै हाड र मासु, राजालाई ल्याउनलाई तिमीहरू किन सबैभन्दा पछिल्ला हुने? अनि आमासालाई भन, तिमी त मेरै हाड र मासु होइनौ र यदि तिमी युवाबको सट्टामा तिम्रो जीवनभरि नै मेरा सेनापति बनेनौ भने परमेश्वरले म प्रति कठोर व्यवहार गरून्। दाऊदको यो समाचारले यहुदाका सबै मानिसहरूको मन एउटै मान्छेको मन जस्तै गरी जित्यो अनि तिनीहरूले राजालाई आफ्ना सबै मानिसहरूको साथ फर्काउनुहोस् भनी आग्रह गरी पठाए। त्यहाँ बहुमत मानिसहरू थिए जो चाहन्थे दाऊद आफ्नो सिंहासनमा फर्किआएको र आफ्नो राजा बन्नुभयो। अनि पन्ध्रदेखि सत्र पदमा भनिएको छ, यसैले राजा फर्किएर यर्दनमा आए। मानिसहरू अब राजालाई भेट्न र नदी पार लैजानलाई यहुदाका गिलगालमा आएका थिए। बहुरिमका बेन्यामिनी गेराको छोरा सिमी दाऊद राजालाई भेट्नलाई हतार हतार गरी यहुदाका मानिसहरू सँगसँगै गए। उनीसँग साउलको घरानाका भण्डारे शिवा पनि आफ्नो 15 भाइ छोरा र 20 जना चाकर समेत र 1000 बेन्यामिनीहरू लिएर गए। तिनीहरू यर्दन नदीमा कुदेर गए जहाँ राजा थिए। सिमाईले दाऊदलाई श्राप गरेका थिए वा श्रापेका थिए जब तिनी यरूशलेम छोडेर प्रवासमा गइरहेको बेला, तर अहिले राजालाई स्वागत गर्ने पहिलो व्यक्ति तिनी हुन चाहन्छन्। 18-21 पदमा भनिएको छ, जंघारमा पार गरेर तिनीहरूले राजाका घरानालाई तार्न लागे र तिनको हुकुम अनुसार गर्ने उत्साह देखाए। गेराको छोरा सिमी यर्दन पार गरेपछि राजाको सामुन्ने घोप्टो परे, राजालाई भने, हजुरले मलाई दोषी ठहराउनुभयो होला, हजुरले यरूशलेम छोड्नुहुँदा हजुरको दासले कस्तो निर्लज व्यवहार गरेको थियो ती सबै हजुरले नसम्झनु होला भन्ने मेरो विन्ती छ। त्यो कुरा राजाले मनमै नराख्नुहोला, किनभने मैले खराब काम गरे भनी म स्वीकार गर्दछु। तर आज हजुरलाई यहाँ भेट्न योसेफको सारा घरानाको प्रथम मानिस म नै हुँ। तब सरुयाका छोरा अभिषैले भने, परमप्रभुका अभिषेक राजालाई श्रापेको हुनाले सिमी मारिनु पर्दैन र? दाऊद अति नै दयालु कृपालु मानिस थिए। तिनी एक त्यस्ता व्यक्ति थिए जसले क्षमा दिन सक्थे। 22 पदमा भनिएको छ, दाऊदले जवाब दिए, हे सरुयाका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? तिमीहरू आज मेरो विरोधीहरू बनेका छौ। आजको दिन इसरायलमा किन कुनै मानिस मारिने? आज म इसरायलका राजा भए भने कुरा मलाई थाहा छैन र? मित्र, दाऊद भनिरहेका छन्, किन मैले यस मानिसमाथि आफ्नो नजर लगाइराख्नु? म जान्दछु कि म इसरायलको राजा हुँ। दाऊद यस कुरामा खुशी र सन्तुष्ट छन् कि परमेश्वरले फेरि उसलाई आफ्नो सिंहासनमा पुनस्थापित गर्नुभयो। त सिमै जस्ता सानो मानिसको बारेमा चिन्ता गरिराख्नु के आवश्यक? मैले किन उसलाई मृत्युदण्ड दिनु? मित्र, त्यहाँ धेरै क्रिस्टियनहरू छन् जो सानोतिनो कुराले आपत्ति गराउँदछ, दिगदार गराउँछ। तिनीहरू सानातिना मानिसहरूको सानोतिनो कुराले दिगदार खेलाउँदछ, आपत्ति खेलाउँछ। मित्र, कि परमेश्वरले तपाईँलाई आशिष दिइरहनु भएको छ? सम्भवत तपाईँ निरुत्साहित पास्टर वा अगुवा हुनुहुन्छ होला। के तपाईँ आफ्नो डिकनहरूको समितिसँग कठिनाईको महसुस गरिरहनु भएको छ? के तपाईँ मण्डलीमा संकष्ट पैदा गराउने राजनीतिज्ञ क्रिस्टियनहरूसँग समस्या कठिनाईको अनुभव गरिरहनु भएको छ? मेरो मित्र, त्यस्ता कुरालाई भुल्नुहोस्। तपाईँ परमेश्वरलाई सेवा गरिरहनु भएको छ, परमेश्वर तपाईँको पक्षमा हुनुहुन्छ। साना तिना कुराहरूको वास्ता नगर्नुहोस् र प्रभुलाई निरन्तर सेवा गरिरहनुहोस् विश्वास, योग्यता र इमानदारीताको साथ। 23 पदमा भनिएको छ, तब राजाले सिमीलाई भने, त मारिने छैनस्। अनि राजाले शपथ खाएर यो कुरालाई पक्का गरे। सिमैको सम्बन्धमा दाउदको अन्तिम निर्णय यो थियो कि उसलाई मृत्युदण्ड दिइने छैन। 24 पदमा भनिएको छ, सौलका नाति मपिबोसेत पनि राजालाई भेट्न तल झरे। राजा बाहिर गएको दिनदेखि विजय साथ नफर्केको दिनसम्म उनले न त आफ्ना खुट्टाको नङ न दारी नै काटेका थिए, न आफ्ना लुगाहरू धोएका थिए। मपिबोसेत पनि दाउदको राजभक्त थिए र विद्रोहमा अब्सालोमसँग लागेनन्। राजा प्रवास हुनुभएको सबै समयभरि राजाको निम्ति तिनले प्रार्थना गरे र उपवास बसे। मित्र, त्यस किसिमको मित्र पाउने कुरा महान हो, होइन र? 25 28 भनिएको छ, जब उनी यरुसलेमबाट राजालाई भेट्न आए तब दाउदले उनलाई भने, मपिबोसेत तिमी किन मसित आएनौ? उनले जवाब दिए, हजुर, मेरो नोकर सिबाले मलाई धोका दियो, म त गधामा जिन लगाम कसेर राजाको साथमा जानलाई इच्छा गरेको थिएँ, किनभने म लङ्गडा छु। 27 पद, त्यसले हजुर राजाको सामु मेरो विरूद्धमा कुरा लगाएको छ, हजुर त परमेश्वरका दूत जस्तै हुनुहुन्छ, हजुरलाई जे ठिक लाग्छ सो गर्नुहोस्, मेरो बाजेका सबै घराना सबका सब हजुरको हातबाट मारिने योग्यका थिए, तर हजुरको दास हजुरसँगै खान दिनुभयो, यसभन्दा बढी निगाह मैले अरू के आशा गर्नु र? मपिबोसेत दाउदलाई आफू आउन नसकेको कारण बताए। त्यति मात्र होइन, उसले दाउदलाई यो पनि भन्छन्, यदि तपाईँ सोच्नुहुन्छ कि मैले तपाईँलाई धोका दिए, तब तपाईँको इच्छा अनुसार मसँग जे पनि गर्न सक्नुहुनेछ, मसँग त्यसको निम्ति कुनै पनि साथ वा तपाईँको दया कृपा माग्ने अधिकार छैन। 29 र 30 भनिएको छ, राजाले जवाब दिए, बस भयो, मैले यो निश्चय गरिसकेको छु, तिमी र शिवले जग्गा जमिन बाँडेर लानु। मपिबोसेतले भने, त्यसले नै सबै लैजाओस्, किनभने हजुर कुशलसित घर आइपुग्नुभयो। म सोच्दछु कि यसले मपिबोसेतको विश्वासयोग्यता र इमान्दारिताको प्रकट र प्रमाण गरिदिन्छ। 31 र 32 पदमा भनिएको छ, गिलादी बर्जिलाई पनि रोगलिमबाट तल झरे र राजालाई यर्दन पारी पुर्याउनलाई राजाका यर्दनमा आए। बर्जिललाई चाहिँ 80 वर्षको साह्रै वृद्ध मानिस थिए। राजा महानोममा बस्दा तिनले नै राजालाई खानेकुरा जुटाइदिएका थिए, किनभने तिनी खुबै धनी मानिस थिए। गिलादी बर्जिलले अर्को राष्ट्र र जातिबाटको कुलपति थिए, जो दाउदप्रति उदारचितका मानिस भएका थिए, र विद्रोहभरि उनी संकष्टमा चारैतिर भौतारी रहँदा दाउदलाई र उसका मानिसहरूलाई खानेकुरा प्रबन्ध गरिदिएका थिए उनले। अहिले दाउद चाहन्छन् कि यो मानिस आफूसँग यरुसलेममा गएको, ताकि उसले उद्धारताको निम्ति पुरस्कार दिन सकुन्। 33 र 34 पदमा भनिएको छ, राजाले बर्जिलाईलाई भने, मसँग पार तरेर जाऊ, म तिम्रो निम्ति यरुसलेममा मेरो घरानासँग तिम्रो बस्ने खाने प्रबन्ध गरिदिनेछु। बर्जिलाईले राजालाई उत्तर दिए, हजुरको दास हजुरसँग यरुसलेममा जानलाई साह्रै वृद्ध भएको छ। बर्जिलाईले दाउदलाई भन्यो, मसँग अब त्यति धेरै समयहरू बचेको छैन, आज कि भोलि भइसकेको छ, म हृदयदेखि नै तपाईँलाई धन्यवाद दिन्छु कि उद्धार चेतले मलाई महलमा बस्न र तपाईसँग सँगै बसेर खान प्रस्ताव राख्नुभयो, तर म त्यस्तो उमेरमा पुगेको छु जहाँ त्यस्ता कुराहरूले मलाई कति पनि आकर्षण गर्दैन। 35 पदमा भनिएको छ, म 80 वर्ष पुगिसके, असल र खराबको ज्ञान अब मलाई छैन, मैले खाएको पिएको कुराको मलाई स्वाद हुँदैन, पुरूष र स्त्रीले गाएको स्वर म सुन्न सक्दिन, यसकारण म अझै हजुरको साथमा भार किन हुने। बर्जीलाई आफ्नो कथनलाई निरन्तर जारी राख्छन्, म वृद्ध मानिस हुँ, म कति पनि संगीत सुन्न सक्ने अवस्थामा छुइन, पुरूष र स्त्रीले गाएको स्वर सुन्न सक्दिन, मैले खाएको पिएको कुराको मलाई स्वाद हुँदैन, त्यसकारण म अझै हजुरको साथमा रहन्न चाहन्न। अनि 36 देखि 43 पदमा भनिएको छ, हजुरको दास यर्दन पारी अलिक परसम्म हजुरको साथमा जानेछ, तर राजाले मलाई किन यस्तो असल इनाम दिनुहुन्छ, मलाई फर्कनलाई अनुमति दिनुहोस् र मेरो माता पिताका चिहानको नजिक मेरो शहरमा मेरो बाँकी दिन बिताउन सकौंला, तर यहाँ हजुरको दास किमहाम छ, त्यसलाई हजुरसँग पारी लैजानुहोस् अनि हजुरलाई जे असल लाग्छ त्यसको निम्ति गर्नुहोस्। राजाले जवाब दिए, त्यसो भए किमहाम मसँग पारी जाओस् र तिमीलाई जे असल लाग्छ त्यसको निम्ति म गरिदिनेछु, अनि तिमी जे माग्छौ सो म तिम्रो निम्ति गर्नेछु। तब सबै मानिसहरू यर्दन पारी तरे र त्यसपछि राजा तरे। तब राजाले बर्जिलाईलाई चुम्बन गरे र तिनलाई आफ्नो आशीर्वाद दिए, अनि बर्जिलाई आफ्नो घरमा फर्की गए। राजा पारी तरेर गिलगालमा आए अनि किमहाम तिनीसँग थिए। यहुदाका सबै मानिसहरू र इसरायलका आधा मानिसहरूले राजालाई नदी पारी पुर्याए। त्यसपछि इसरायलका सबै मानिसहरू एकसाथ जम्मा भएर राजा कहाँ आए र यसो भने, किन हाम्रा दाजुभाइ यहुदाका मानिसहरूले हजुरा लगे अनि राजा र तिनका घराना र तिनका सबै मानिसहरूलाई लगेर यर्दन पारी ल्याए? यहुदाका मानिसहरूले जवाब दिए, किनभने महाराजा त हाम्रा नजिकका नातेदार हुनुहुन्छ, यसलाई तपाई किन रिसाउनुहुन्छ? के हामीले राजाको धन खाएका छौं? के हामीले केही उपहार आफ्नै लागि लिएका छौं? इसरायलका मानिसहरूले यहुदाका मानिसहरूलाई जवाब दिए, राजामा हाम्रो 10 भाग छन् अनि त्यस बाहेक दाउदमाथि तपाईँको भन्दा हाम्रो बढ़ी हक छ। तपाईहरू हामीलाई किन तुच्छ सम्झनुहुन्छ? राजालाई फर्काई ल्याउने कुरा के हामीले पहिले निकालेका थिएनौ र? तर यहुदाका मानिसहरूले इसरायलका मानिसहरूले भन्दा झन कड़ा कुरा गरे। भनिएको छ, हजुरको दास यर्दन पारी अलिक परसम्म हजुरको साथमा जानेछ, तर राजाले मलाई किन यस्तो असल इनाम दिनुहुन्छ? बर्जिलाईले दाउदलाई सहायता गरे, किनभने तिनी जान्दथे कि दाउद परमेश्वरका मानिस थिए। तिनीसँग राजामाथि भरोसा र विश्वास थियो। यो नै दाउदलाई सहायता गर्नमा, उसलाई मदत गर्नमा उसको लक्ष्य थियो। मित्र, यो अति नै खराब कुरा हो कि दाउदले आफ्नो छोरा अब्सालोमलाई पूरा हृदयदेखि क्षमा माप दिएका थिएनन्, जुन 2 समुएल 14 अध्यायमा हामीले देखिसकेका थियौं। हामीले देख्यौं कि अम्मोनले अब्सालोमको बहिनी अर्थात सौतेनी बहिनीसँग बलात्कार गरे र अब्सालोमले त्यसको बदला लिए। त्यसपछि अब्सालोम भागेर गेशुरको राजा तम्मै कहाँ गए। जब अब्सालोम पछिबाट घरमा फर्किआए, दाउदले पूरा हृदयले उसलाई क्षमा दिएनन्। यदि उसले यस केटालाई पूरा हृदयबाट क्षमा र माप दिएको भए, यो मामला बिल्कुलै बेग्लै हुने थियो। यदि दाउदले उसलाई प्रिय पिताले आफ्नो उडौ पुत्रलाई आफ्नो अंगालो बढ़ाएर चुम्बन गर्दै ग्रहण गरेको भए, म विश्वास गर्छु कि दाउद आफैलाई त्यो भयानक विद्रोहबाट छुटाउन थियो जुनको बारेमा हामीले देख्यौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।